कार्यक्रम 11:56 नमस्कार। कार्यक्रम 11:56 तपाईलाई स्वागत छ। म मदन पौड्याल। 2072 साल वैशाख 12 गते बिहान 11:56 गएको भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भइरहेको पुनर्निर्माणका कामको पारदर्शिता र जवाबदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम शनिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभर सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्कमा राति 10 बजेपछि यसको पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी भूकम्प प्रभावितले अनुदानका रूपमा लिएको रकम, यसको सदुपयोग, असार मसान्तसम्मका लागि तोकिएको समय सीमा लगायतका विषयमा छलफल गर्छौ।
उहाँहरूले यदि यो असार मसान्तभित्र लाभग्राहीमा अनुदान सम्झौता गर्न आउनु भएन भने उहाँहरूको लाभग्राहीको सूचीबाट नाम हटाइनेछ।
भूकम्प प्रभावित 32 जिल्लामा 8,26,000 नयाँ घर बन्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ, तर अझै पनि झण्डै 60,000 प्रभावितले अनुदानको सम्झौता नै गरेका छैनन्। सम्झौता गरेका 7,66,000 प्रभावित मध्ये झण्डै 5,000ले मात्रै अनुदानको पहिलो किस्ता 50,000 रूपैयाँ लगेका छैनन्। 7,61,000ले 50,000 रूपैयाँ लिए। सरकारले घर बनाउन 3 किस्तामा 3,00,000 रूपियाँ अनुदान दिँदै आएको छ। प्राधिकरणले अहिलेसम्म पनि अनुदानको सम्झौता नगरेकालाई यही असार 21 गतेभित्र सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन सूचना जारी गरेको छ। त्यसै गरी अनुदान सम्झौता गर्ने तर अहिलेसम्म पैसा नलिनेले पनि असार मसान्तभित्रै लिइसक्नुपर्नेछ। हुन त सरकारले यसै आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सक्ने घोषणा गरेको थियो। बल्ल 82% प्रगति तथ्याङ्कमा देखिन्छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कानून इकाई भवनका निर्देशक नवराज प्याकुरेल हामीसँग हुनुहुन्छ। कुराकानीको शुरूमा मैले उहाँलाई निजी आवास सहित समग्र पुनर्निर्माणको प्रगति चाहिँ के छ भनेर सोधेको छु।
धन्यवाद। यो हाम्रो 2072 साल वैशाख 12 गते 13 गते 29 गतेको विनाशकारी जुन भूकम्प गयो त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भई त्यसभित्र विभिन्न सेक्टरहरू हेर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनको व्यवस्थापन भएको छ। यसले विशेष गरेर निजी आवास निर्माणकर्ताहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने अनि त्यसपछि हाम्रो मापदण्ड अनुसार बनेका घरहरूको किस्ता सिफारिस गर्ने र सुरक्षित आवास बनाउने एउटा प्रमुख दायित्व हो भने अर्कोतर्फ भुइँचालोबाट क्षतिग्रस्त सरकारी भवनहरू, भूकम्पबाट क्षतिग्रस्त बस्तीहरूको व्यवस्थापन, त्यसको चाहिँ मर्म सुधार, निर्माण, पुनर्निर्माणको कार्य जिम्मेवारी यस अन्तर्गत रहेको छ। अहिलेसम्म निजी आवासको कुरा गर्नुहुन्छ भने हाम्रो तथ्याङ्क अनुसार करिब 8,23,000 हाम्रो चाहिँ लाभग्राही हुनुहुन्छ। गुनासोमा केही संख्या थपिने सम्भावना छ। गुनासोको सर्वे भर्खरै हुँदैछ र यो जेठ मसान्त 2076 जेठ मसान्तसम्म गुनासो अथवा कसैको छुटेको छ भने लाभग्राहीहरूमा पर्नुपर्छ, लाभग्राहीमा पर्नुपर्छ उहाँहरूको। यदि छ त्यस्तो अवस्था छ भने उहाँहरूले चाहिँ निवेदन दिनुभएको छ र त्यसको सर्वेको काम चाहिँ असार 15 गतेसम्मको हामीले राखेका छौँ। त्यसमा केही डेटाहरू आइरहेका छन् र विगतमा जुन चाहिँ लाभग्राही थिए त्यसमा त्यसको आधारमा हेर्ने भने चाहिँ 8,23,000 लाभग्राहीमध्ये पहिलो सम्झौता गरेर पहिलो किस्ता लाने चाहिँ 7,25,126 संख्यामा चाहिँ हामीले पहिलो लाभग्राहीहरू सम्झौता गर्नुभएको छ र हाम्रो काम चाहिँ किस्ता सिफारिस भएको हुनाले हामीले किस्ता सिफारिसको डेटाहरू उल्लेख गर्न सक्छौँ र भुक्तानीको सम्बन्धमा चाहिँ हाम्रो जिमाली भन्ने संस्था छ। त्यो जिमाली चाहिँ प्रत्येक जिल्लामा छ र उहाँहरूले चाहिँ हाम्रो केन्द्रीय आयोजना कार्यान्वयन अन्तर्गत रहेका जिल्ला आयोजना कार्यान्वयन एकाइकाबाट जुन चाहिँ हाम्रा प्राविधिकहरू खटिनु भएको छ उहाँहरूले गर्नुभएको सिफारिसको आधारमा भुक्तानी गर्नुहुन्छ जिमालीका कार्यालयबाट। र अहिलेसम्म हामीले चाहिँ तेस्रो किस्ता जुन हामीले भुक्तानीको लागि प्रमाणीकरण गरेर पठाएको संख्या चाहिँ 4,57,518 छ भनेदेखि अहिले हाम्रो रेकर्ड अनुसार 4,17,395 घरहरू बनिसकेको छन् र उहाँहरू आफ्नो घरमा भित्र चाहिँ बसिसक्नु भएको छ, घरमा बसिसक्नु भएको अवस्था छ। र अर्कोतर्फ चाहिँ हाम्रो सार्वजनिक भवनहरूको कुरा गर्ने हो भने सरकारी भवनहरूको करिब करिब हाम्रो चाहिँ 415 सरकारी भवनको पुननिर्माणको कुरा थियो, त्यसमा 248 सम्पन्न भएको छ भने अहिले 145 चाहिँ पुननिर्माण र प्रबलीकरणको कार्य भइरहेको छ। त्यसै गरी स्वास्थ्य संस्थातिर चाहिँ 1,197 मध्ये 544 पूर्ण क्षति र आंशिक क्षति 653 थियो भने पुननिर्माण सम्पन्न जुन प्रिफ्याब समेत पर्छ त्यसमा 643 छ र अहिले पुननिर्माण हुँदै गरेको संख्या भनेको 145 छ। त्यसै गरी हामीले चाहिँ अब योभन्दा बाहेका जस्तो सांस्कृतिक सम्पदा शैक्षिक संस्थाहरूको बारेमा चाहिँ सम्बन्धित निकायले हेर्ने भएको हुनाले त्यो तथ्याङ्क मैले यहाँ उल्लेख गरिनँ। र यो बाहेक चाहिँ हाम्रो स्वास्थ्य जस्तो सरकारी भवनहरूको चाहिँ एडिबीबाट सञ्चालित 69 भवनहरू छन् र त्यसमा करिब करिब हामीले 70% भन्दा अझ बढी नै प्रगति हासिल गरेको अवस्था छ।
चुनौती बाँकी छन् अथवा अब यो पुग्दो हो त?
होइन, चुनौती चाहिँ हरेक सेक्टरमा, हरेक काममा, हरेक आयोजनामा चुनौती विद्यमान हुन्छ, यसमा पनि चुनौती छ पक्कै पनि। अब सबभन्दा पहिला हाम्रो चुनौती भनेको प्राविधिकको परिचालन सुरुका दिनमा केही चुनौती थियो, त्यो चाहिँ अहिले त्यसमा समस्या छैन। सुरुमा चाहिँ के भने भिन्न भूगोलबाट आउनुभएका प्राविधिक साथीहरूलाई यो कामको चाहिँ डेप्थ यसको के हो, यसको यसलाई अन्तरङ्ग हिसाबले उहाँहरूले बुझिसक्नु भएको थिएन। कतिपय ठाउँमा चाहिँ भूगोलको समस्या थियो, कति ठाउँमा बस्ने खाने समस्यादेखि लिएर यावत समस्याहरू थियो, त्यसमा चाहिँ पार गर्दै हाम्रा प्राविधिक साथीहरू एकदमै मेहनतका साथ दूर दराजमा खटेर सुरक्षित आवास बनाउनु पर्छ भन्ने कुरामा उहाँहरू लागि पर्नुभयो, एउटा यो विगतको केही चुनौती हो। र अहिले पछिल्लो समयमा आएर भूकम्प गएपछि र प्राविधिक परिचालन हुनुभन्दा पहिला बनेका घरहरू सुरक्षित हुन् भन्ने नै नेपाल सरकारको ध्येय पनि छ, धारणा पनि छ, र त्यसमा चाहिँ हाम्रा साथीहरूले सकेसम्म त्यसलाई चाहिँ सुरक्षित बनाउनको लागि प्रयास पनि गर्नुभएको छ। र अहिले आएर चाहिँ यो जस्तो नयाँ लाभग्राहीहरू आइदिने, अब लाभग्राही उहाँहरू चाहिँ वास्तविक लाभग्राही पनि हुनसक्छ अथवा वास्तविक नहुन पनि सक्छ, त्यस्तो किसिमको लाभग्राहीहरूको ठूलो जमात जुन चाहिँ हामीले स्थानीय तहको सिफारिसको आधारमा उहाँहरूको चाहिँ त्यो चाहिँ हामी दर्ता गर्ने भनेका छौँ, त्यो स्थानीय तहबाटै सिफारिस भएर आएको छ, ठूलो संख्यामा आएको छ, र यसको अलिकति फिल्टर गर्नुपर्ने र जिनुन जो वास्तविक लाभग्राही छ त्यो छुट्याउनु पर्ने एउटा ठूलो चुनौती जस्तो लाग्छ मलाई। र मुख्य गरी चाहिँ कतिपय ठाउँमा अझै पनि यो आफ्नो घर सधैँ हुँदाहुँदै सामान्य क्षति भएर त्यो घरलाई प्रबलीकरण गर्न सकिने अवस्था हुँदाहुँदै पनि रेट्रोफिटको सम्भावना हुँदाहुँदै पनि 1,00,000 सट्टा 3,00,000 पाउँछु भन्ने एउटा आशाले होला त्यो चाहिँ पुननिर्माणमा जाने भनेर त्यस्तो किसिमको लाभग्राहीहरूको संख्या पनि देखिएको छ। र म यो सञ्चार माध्यमबाट यहाँहरूको यो रेडियो मार्फत चाहिँ म के भन्न चाहन्छु भनेदेखि त्यस्तो किसिमको लाभग्राही साथीहरूले हुनुहुन्छ, यहाँहरूको घर यदि धेरै बिग्रिएको छैन त्यसलाई पुन रेट्रोफिट गरेर त्यसलाई चाहिँ प्रबलीकरण गरेर राम्रो बस्न सक्ने हुन्छ भने तपाईँले नयाँ बनाउन त्यति त्यस्तो किसिमको घर बनाउँदा धेरै ठूलो खर्च लाग्छ, त्यस कारणले घर नबिगार्नुहोस्, त्यसलाई मर्मत गर्नुहोस्, त्यसलाई रेट्रोफिट गर्नुहोस्, सुधार गर्नुहोस् र बस्न योग्य बनाउनुहोस्। त्यसको लागि प्राविधिक हिसाबले परिचालन गर्न हामी तयार छौँ, हामीले प्राविधिक सहयोग गर्छौँ र त्यसमा तपाईँहरूले नबुझेका कुराहरू जिल्ला आयोजना कार्यान्वयन एकाइमा सम्पर्क गर्नुहोस्, यहाँहरूको सुविधा अनुसार केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा आएर सम्पर्क गर्नुभयो भने पनि हामीले त्यो किसिमको जानकारी यहाँहरूलाई उपलब्ध गराउँछौँ।
जोडिहाल्नुभयो ठूलो जमात आयो छुट सर्वेको क्रममा अथवा स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि थपियो भन्नुभयो, यसो हुनुको कारण चाहिँ के हो त?
अब विगतमा सर्वे गर्दाखेरि केही टेक्निकल कारणले गर्दा केही छुट भएको हुनसक्छ, कतिपय लाभग्राहीहरू त्यो एक्सेसमा नपुगेर अथवा हाम्रो सर्वे गर्दाखेरिको दौरानमा सबै कुरा पर्फेक्ट हुन्छ भनेर नै हामीले भन्न सकेनौँ, केही छुट हुनसक्थ्यो होला। र त्यो छुट भएको कुरालाई नेपाल सरकारले एउटा चाहिँ जिम्मेवारी हो, कुनै पनि भूकम्पबाट प्रभावित भएको भूकम्पले घर भत्काएका मान्छेहरूलाई नेपाल सरकारबाट उपलब्ध हुने जुन अनुदान छ उहाँहरूले निर्विकल्प रूपमा पाउनुपर्छ भन्ने मान्यताकै आधारमा यो अभियान सुरु भएको हो, छुट तथा पुनर्जाँच सर्वेक्षण कार्य। र यसलाई चाहिँ जसको छुटेको छ उहाँले अवसरको रूपमा प्रयोग गर्नु पर्यो, न कि यसै एउटा गैर लाभग्राही हुनुहुन्छ अथवा लाभग्राहीमा पर्नु नपर्ने तर के भने विभिन्न हिसाबले म लाभग्राही हुँ भनेर झुट्टा विवरण त्यस्तो किसिमको छ भनेदेखि त्यो चाहिँ फेरि जसले सिफारिस गर्नुहुन्छ र जो लाभग्राही भएर आउनुहुन्छ उहाँहरू पनि यसको कारवाहीको भागीदार हुनुहुन्छ। र हामीले चाहिँ के पूर्ण रूपमा विश्वास गरेका छौँ भने स्थानीय सरकार स्थानीय जनप्रतिनिधिज्यूहरूले आफ्नो क्षेत्रमा रहेका जो लाभग्राही छुट्नु भएको छ उहाँहरूको सिफारिस गर्नुहुनेछ र छुटेका लाभग्राहीहरू लाभग्राही सूचीमा पर्नुहुनेछ भन्ने विश्वास हो र हाम्रो त्यही नै अभियान पनि हो।
हामीसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना निर्देशक नवराज प्याकुरेल हुनुहुन्छ। उहाँसँग हामीले पुनर्निर्माण निजी आवास गुनासा लगायतका विषयमा कुराकानी जोडिरहेका छौं। अनुदान सम्झौता गरेर पनि घर नबनाउने संख्या अहिले पनि तथ्याङ्कमा देखिन्छ। घर नबनाउनेले घर कहिले बनाउने र घर बन्ने वातावरण चाहिँ कहिले बन्ने?
एकदमै राम्रो प्रश्न, सान्दर्भिक प्रश्न यहाँले राख्नुभयो। वास्तवमा सबभन्दा पहिला त लाभग्राही सूचीमा परेर अनुदानमा सम्झौता गर्न नआउने पनि ठूलो संख्या छ। त्यो अब हामीले सूचना निकालिसकेका छौँ र उहाँहरूले यदि यो असार मसान्तभित्र लाभग्राहीमा अनुदान सम्झौता गर्न आउनु भएन भने उहाँहरूको लाभग्राहीको सूचीबाट नाम हटाइनेछ। यो सूचना जारी भइसकेको छ, सबै सञ्चार माध्यममा त्यो गइसकेको अवस्था छ र यो चाहिँ हाम्रो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वेबसाइटमा पनि त्यो राखिएको छ, त्यसलाई राम्रोसित हेर्न सकिन्छ। र अब हामीले छिट्टै नै यो किस्ता, पहिलो किस्ता लिने र त्यसपछि काम सुरु नगर्ने, दोस्रो किस्ता लिएर पनि अधुरो पारिदिने र तेस्रो किस्ता लिएर पनि घर कम्प्लिट नगर्ने, छाना नहाल्ने, यस्तो किसिमको विविध प्रकृतिको कुराहरू सुन्नमा आइरहेको छ र यसको लागि चाहिँ हामीले प्राविधिक साथीहरू मार्फत जिल्लामा चाहिँ त्यसको केस स्टडी भन्छौँ, केस हरेकको छुट्टा छुट्टै केसको हामी सर्वे गर्छौँ र जस कुन कुन कारणले गर्दा, के कारणले गर्दा यसरी चाहिँ निर्माण हुन सकेन त्यो कारण पहिल्याएर हाम्रो प्राविधिक साथीहरूको चाहिँ नि सुझाव अथवा उहाँहरूले चाहिँ सुपरभिजन गर्न नसकेर अथवा प्राविधिक नपुगेर हो कि अथवा व्यक्ति आफ्नै चाहिँ नि आर्थिक अवस्थाले चाहिँ नसकेर हो कि अथवा नेग्लिजेन्सले गरेर हो कि अथवा केले हो, त्यो कुराको हामी निरीक्षण गर्छौँ र त्यस्तो कुराहरूलाई प्रमोट गर्नलाई स्थानीय जनप्रतिनिधिहरूलाई र स्थानीय तहलाई हामीले चाहिँ आवश्यकता अनुसार उहाँहरूलाई रिक्वेस्ट गर्ने, अनुरोध गर्ने र हाम्रा केही साथीहरूलाई चाहिँ त्यो छिटोभन्दा छिटो निर्माण गर्नको लागि साथीहरूलाई निर्देशन दिने पनि काम गर्छौँ र यसको चाहिँ हामी हरेक प्रकृतिको यहाँले भन्नुभएको जस्तो सम्झौता गरेर निर्माण सुरु नगर्ने, निर्माण सुरु गरेर सम्पन्न नगर्नेको हकमा हामीले सर्वे सुरु गरिसकेका छौँ र त्यस्तो चिजमा जसले सम्झौता गरेर चाहिँ घर सुरु गर्नुभएको छैन त्यो चाहिँ किस्ता उहाँहरूबाट फिर्ता गराउने अथवा सुरु गराउनको लागि पहल गर्ने, दुइटै अप्सन छ। उहाँहरूले नबनाउने हो भने किन नबनाउने त्यसको कारणसहित आउनु पर्यो र त्यो किस्ता नेपाल सरकारलाई फिर्ता गर्नु पर्यो। यदि उहाँहरूको अन्यत्र चाहिँ आवासको व्यवस्था छ भने, होइन भनेदेखि उहाँहरूले निर्माण गर्नको लागि के समस्या छ त्यसको लागि चाहिँ हामीले के चाहिँ नि समन्वय गर्नुपर्छ त्यसमा हामी तयार छौँ र यो किसिमको एउटा चाहिँ कसैको चाहिँ अब एकदम विपन्नताको हिसाबले कति भल्नरेबल परिवार पनि होला, एकदमै तपाईँको समस्यामा ग्रसित परिवार पनि हुनुहुन्छ होला, त्यस्तोको लागि चाहिँ हामीले एकचोटि के किसिमको अवस्थाबाट भएको छ भने त्यो सर्वे गरिसकेपछि अनि केही निर्णय चाहिँ हाम्रो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिनेछ।
यही जसले घर बनाउन थाल्नु भएको छैन अथवा अनुदान सम्झौता गरेर कामै सुरु गर्नु भएको छैन, फेरि पनि गुनासो आउनेछ, प्राविधिकले असहयोग गरे अथवा प्राविधिक भेटिएनन्, प्राविधिकसँग सल्लाह लिन पाइएन, यो गुनासोलाई कसरी सम्बोधन गर्ने?
होइन, अहिले एउटा कुराको एस्योरेन्स चाहिँ मैले यहाँलाई के गरौँ भने जिल्लामा कुनै पनि वडामा हाम्रा प्राविधिक नभएको वडा छैन। अहिले त्यस्तो कुनै छ भने हामीलाई जानकारी पाऊँ, हामी तत्कालै प्राविधिकहरूको उपलब्धता गराउँछौँ र हामी कहाँ पर्याप्त मात्रामा प्राविधिक साथीहरू हुनुहुन्छ, उहाँहरू वडा वडामा खट्नु भएको छ र उहाँहरू चाहिँ त्यहाँ डेडिकेटेड रूपमा त्यो खटाउने काम, हाजिर प्रमाणित गराउने काम, त्यहाँ काम लगाउने काम चाहिँ हामीले स्थानीय तह स्थानीय सरकारलाई जिम्मेवारी दिइसकेको अवस्था हो र उहाँहरूले त्यसमा एकदमै कटिबद्ध रूपमा चाहिँ प्राविधिक साथीहरूलाई खटाइरहनु भएको छ। फरक यति मात्रै हो कि तलब चाहिँ हाम्रो जिल्ला आयोजना कार्यान्वयन इकाइबाट भुक्तानी हुन्छ, तर त्यहाँ पालिकाभित्रको एउटा वडाबाट अर्को वडामा पठाउने काम र कसलाई कुन जिम्मेवारी दिने भन्ने कुरा चाहिँ स्थानीय तहलाई, स्थानीय सरकारलाई पूर्ण रूपमा अधिकार छ र उहाँहरूले चाहिँ प्राविधिक परिचालन गर्नुहुन्छ। त्यसकारणले चाहिँ प्राविधिक नपुगेको भन्ने गुनासो सम्भवतः नआउला, आउँदैन। यदि आयो भने हामी त्यसलाई चाहिँ त्यसलाई के अरे सुधार गरेर प्राविधिक पुग्ने व्यवस्था गर्नेछौँ, त्यसमा अन्यथा हुँदैन। र मुख्य कुरो चाहिँ सम्झौता गरिसकेर पनि नबनाउने घर निर्माण नगर्नेहरूको चाहिँ के हुनसक्छ भने सुरुमा चाहिँ म लाभग्राही हुँ भनेर सम्झौता गर्ने, पछि उहाँहरूको अन्तै अन्यत्र व्यवस्था भइसकेको अवस्थामा घरको आवश्यकता नपरेर उहाँहरूले चाहिँ नबनाएको पनि हुनसक्छ। कतिपयले चाहिँ अब त्यो रकम ल्यायो त्यसको चाहिँ जुन हिसाबले प्रयोग गर्नुपर्ने थियो त्यो प्रयोग नभएर अर्को किसिमको प्रयोग भएर रकमको अभावमा अथवा कुनै त्यस्तो चाहिँ एकदम आर्थिक विपन्नताको हिसाबमा समस्या भएर अहिले पनि घर सुरु नगरेको केसहरू हुनसक्छ। त्यस्तो किसिमको चाहिँ हामी चाहिँ विभिन्न किसिमको के हिसाबले त्यस्तो भएको छ भनेर हामीले त्यसको तथ्याङ्क पनि लिइरहेको छौँ। र हामी त के भन्छौँ भने नेपाल सरकारबाट पाउने अनुदान पनि यहाँहरू लिनुहोस्, यहाँहरूले सुरक्षित भवनहरू निर्माण गर्नुहोस् र भूकम्प जोखिमबाट सधैँ सधैँको लागि मुक्ति हुनुहोस् भन्ने हाम्रो चाहिँ आह्वान हो, हाम्रो यहाँहरूलाई अनुरोध पनि हो। आम यहाँ हाम्रो चाहिँ भूकम्प प्रभावित जिल्लामा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू सुरक्षित आवासभित्र बस्नको लागि नेपाल सरकारबाट प्राविधिक सहयोग र 3 लाख रुपियाँको अनुदान सहयोगको लागि चाहिँ हामी प्रतिबद्ध पनि छौँ।
उसो भए अहिलेसम्म अनुदानलाई चाहिँ परिचालन गरेर काम सुरु नगर्ने लाभग्राहीलाई जुन असार मसान्तभित्रको तपाईँहरूले डेडलाइन दिनुभएको छ अथवा समय सीमा दिनुभएको छ, त्यो समय सीमाभित्र पनि काम हुन सकेन भने कस्तो कारवाही गर्नुहुन्छ त?
होइन, उहाँहरूलाई चाहिँ लाभग्राहीबाट हामी हटाउँछौँ। लाभग्राही सूचीमा परेका तर सम्झौता नगरेको हकमा चाहिँ नि सूचना प्रकाशित भएको छ र उहाँहरूको लाभग्राहीबाट नाम हटिसकेपछि उहाँहरूले चाहिँ फेरि म लाभग्राही हुँ भनेर उहाँहरूले चाहिँ कुनै ठाउँमा क्लेम गर्न पाउनुहुने छैन।
र अहिले नै छुट तथा गुनासोको चाहिँ सर्वे अथवा सम्बोधनको काम पनि भइरहेछ। एउटा असार 15 डेडलाइन छ, एउटा असार मसान्तसम्मको डेडलाइन छ। ती लाभग्राहीहरूलाई लाभग्राही अथवा गैर लाभग्राही गरी छुट्याउन कहिलेसम्म समय लाग्छ?
यो असार मसान्तभित्र हाम्रो चाहिँ लाभग्राही सूचीमा भएका सम्झौता नगरेको हकमा चाहिँ विगतको कुरा हो, विगतमा लाभग्राही सूचीमा भइसकेको लिस्टेड भइसकेको हकमा। तर पुनः जहाँ सर्वेक्षणबाट त लाभग्राही सूचीमा राख्नै बाँकी छ, त्यसको लागि त 2-4 महिना लाग्छ त्यसको फिल्टर गर्नलाई, लाभग्राही हो भनेर डिक्लेयर गर्नको लागि उहाँहरूले चाहिँ छुट्टै समय अवधि पाउनुहुनेछ। तर विगतमा लाभग्राही भनेर डिक्लेयर भइसकेको, सूचीकृत भइसकेको तर सम्झौता गर्न नआएको हकमा चाहिँ उहाँहरूलाई त्यो लाभग्राही सूचीमा राखिरहनु चाहिँ आवश्यक छैन। यदि उहाँहरू साँच्चै लाभग्राही हो भने चाहिँ यो असार मसान्तभित्र 2076 असार मसान्तभित्र आएर सम्झौता गरिहाल्नु पर्यो। होइन, उहाँहरूलाई आवश्यक छैन भनेदेखि किन त्यो राखिराख्ने भन्ने हिसाबले त्यो सूचना प्रकाशित भएको हो र 1 गतेदेखि उहाँहरू चाहिँ जो आउनुहुन्न उहाँहरूको सूचीबाट नाम हटाइनेछ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका निर्देशक नवराज प्याकुरेल। भूकम्प प्रभावितले अनुदानका रूपमा लिएको रकम, यसको सदुपयोग, असार मसान्तसम्मका लागि तोकिएको समयसीमा लगायतका विषयमा जानकारी दिनुहुँदै तपाईँ अहिले कार्यक्रम 1156 सुन्दै हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 प्रदेश दिनको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम 1156
उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 सुनिरहनु भएको छ। यसअघि हामीले भूकम्प प्रभावितले अनुदानका रूपमा लिएको रकम, यसको सदुपयोग, असार मसान्तसम्मका लागि तोकिएको समयसीमा लगायतका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका निर्देशक नवराज प्याकुरेलसँग गरिएको कुराकानी सुन्यौं। अब भने विज्ञान तथा प्रविधि सम्बन्धी कुराकानीतर्फ लागौं। प्रदेश नम्बर 3 उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय हेटौडा मकवानपुर संघको सहकार्यमा विज्ञान प्रविधि तथा जलवायु सम्बन्धी जानकारी दिन हामीले सम्बन्धित विज्ञसँग कुराकानी गर्छौं। प्रदेश 3 सरकारको नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेत आजको कुराकानीमा हुनुहुन्छ। उहाँलाई हाम्रा मकवानपुर सहकर्मी हरि हुमागाईले प्रदेश 3 सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा के कस्ता काम गरेको छ भनेर सोध्नु भएको छ।
प्रदेश नम्बर तीनले विज्ञान प्रविधिको क्षेत्रमा पनि आफूलाई समृद्ध प्रदेश बनाउने सन्दर्भमा महत्वपूर्ण ढंगले यसलाई ध्यान पुर्याएको छ। विगतमा पनि प्रदेश नम्बर तीनले युवा वैज्ञानिक सम्मेलनहरू, विभिन्न विज्ञ विशेषज्ञहरूको सम्मेलनहरू र हामीले काठमाडौँमा दक्षिण एसियाको युवाहरूको सम्मेलन पनि सम्पन्न गर्यौं, नेपाली युवाहरूको पनि, युवा वैज्ञानिकहरूको पनि सम्मेलन सम्पन्न गर्यौं र हामीले विगतमा हामीले जति ध्यान दिनुपर्ने विज्ञान तथा प्रविधिमा ध्यान दिनुपर्ने थियो त्यो हामीले पछिल्लो वर्ष आउने वर्ष हामीले विशेष बजेटमा विशेष व्यवस्था पनि गरेको छौं। सँगसँगै यो विषयलाई हामीले उठाउन सकेनौं भने, विज्ञान र प्रविधिलाई हामीले उठाउन सकेनौं भने संसारमा हामीले हाम्रा भएका प्राकृतिक स्रोतहरूको दिगो सदुपयोग गर्न सक्दैनौ र प्राकृतिक स्रोतलाई चाहिँ एउटा हाई भ्यालुमा अथवा उच्च मूल्यमा लगेर हामीले विकास गर्न सक्दैनौ। त्यसकारणले यो विषय चाहिँ हाम्रो सर्वाधिक चासोको विषय पनि हो।
नेपालमा युवा वैज्ञानिकहरू कतिको छन्, उनीहरू के गर्दैछन्?
नेपालमा युवा वैज्ञानिकहरू प्रशस्त छन्, प्रशस्त भए पनि अवसर पाइराखेको छैनन् र हामीले राज्यको तहबाट कहाँ वैज्ञानिकहरू छन्, कहाँ नयाँ आविष्कार गर्ने व्यक्तित्वहरू छन् भन्ने कुराको हामीले खोजी गर्न सकेका छैनौँ। यो मुलुकको दुर्भाग्य हो। यो किन भइराखेको थियो भन्ने सन्दर्भमा लामो समयदेखि राजनीतिक अस्थिरताको कारण नेपालमा यस्ता महत्वपूर्ण विषयको खोजी नीति गर्ने हामीलाई समय नै भएन। राजनीतिक परिवर्तनको सँगसँगै हामीले अब आर्थिक समृद्धिको पाटोमा मुलुकलाई अगाडि लिएर गइरहँदाखेरि अब यी विषयहरूले पनि ठाउँ पाउने निश्चित छ। अब आर्थिक परिवर्तन गर्ने हो भने हाम्रा यो प्रदेशभित्र भएका साना ठूला र विज्ञहरू, विभिन्न सेक्टरका के वैज्ञानिकहरूलाई हामीले खोजी गर्नुपर्छ। उनीहरूको विज्ञतालाई हामीले खोजी गरी उनीहरूलाई उनीहरूको जिम्मेवारी अनुसार चाहिँ, उनीहरूको क्षमता अनुसार चाहिँ जिम्मेवारी दिनुपर्छ। यसबाहेक पनि हाम्रा धेरै विद्वानहरू बाहिरिएका छन्, विदेशिएका छन्, ती विदेशिएका युवाहरूलाई पनि नेपालमा आह्वान गर्नुपर्छ कि नेपाल सम्भावना छ, यहाँ प्राकृतिक स्रोतको हिसाबले प्रचुर सम्भावना छ, यसको सदुपयोग गर्न तपाईँहरूको एक्सपोर्टिज आवश्यक छ भनेर हामीले बाहिर भएका नेपाली वैज्ञानिकहरूलाई पनि हामीले आमन्त्रण गर्नुपर्छ, पहिलो कुरो। दोस्रो कुरो, हामीले ती वैज्ञानिकहरूलाई आमन्त्रण गर्दाखेरि हामीले ल्याइसकेपछि हामीले उचित ढङ्गले चाहिँ हामीले काम दिन सकेनौँ, उचित ढङ्गले हामीले उनीहरूलाई सम्मान गर्न सकेनौँ भने उनीहरू फेरि फर्केर आउने, फेरि फर्केर जान सक्ने सम्भावना छ। त्यसकारणले उहाँहरूलाई राष्ट्रको भावना जगाउनुपर्छ। पहिलो कुरो, नेपाल हाम्रो राष्ट्र हो, पहिलो जन्मेको ठाउँ हो भनेर हामीले उहाँहरूलाई त्यो कुरोमा बढी प्रेसर दिनुपर्छ। दोस्रो, उहाँहरूले आइसकेपछि खानी बस्ने र उनीहरूलाई सहज ढङ्गले आफ्नो प्रतिभाहरूलाई अगाडि लिएर जाने त्यो खालको चाहिँ फेसिलिटी पनि सरकारले दिनुपर्छ।
प्रदेश तीन सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा चालु आर्थिक वर्षमा कतिको खर्च गर्नुभयो र आउँदो आर्थिक वर्षमा के योजना बनाउँदै हुनुहुन्छ यहाँले काम गर्नको लागि?
यो अघिल्लो वर्ष गएको वर्षमा अब अर्को वर्ष लागिसक्लायो र हामीले विगतको उसमा हामीले विज्ञान प्रविधिको सन्दर्भमा थोरै भए पनि बजेट छुट्याएका थियौँ र हामीले विज्ञान र प्रविधिको क्षेत्रमा लाग्ने साथीहरूलाई उत्साहित गर्नुपर्छ भन्ने मान्यता प्रदेश सरकारको थियो र हाम्रो मुख्यमन्त्रीज्यूले यो सेक्टरलाई चाहिँ निकै विशेष ध्यान दिनुपर्छ भनिराखेको अवस्था पनि थियो र ती कुराहरूलाई मध्यनजर राख्दै हामीले अघिल्लोचोटि युवा सम्मेलनहरू पनि गर्यौँ र युवा सम्मेलनबाट धेरै मूल्यवान कुराहरू आएका छन्। युवाहरू उत्साहित छन्। नेपाल प्रदेश नम्बर तीनले वैज्ञानिकहरूलाई पनि सम्मान गर्न सिक्यो र हामी जस्ता युवा वैज्ञानिकहरूलाई पनि खोजी गर्यो र ठूला सिनियर प्रोफेसरहरूले पनि तीन नम्बर प्रदेशले चाहिँ विज्ञान र प्रविधिको बारेमा ठूलो सम्झना गर्यो भनेर बहस छलफल पनि उठ्यो। त्रिभुवन विश्वविद्यालयका रेक्टरहरूदेखि भिसीदेखि लिएर त्यहाँको चाहिँ रजिस्ट्रारहरूले त यस्तो खालको जुन कामको आविष्कार, जुन कामको चाहिँ सुरुवात गर्नुभएको छ यसले त हामीलाई यति उत्साहित बनाएको छ भनेर उहाँहरूले भन्नु पनि भयो। काठमाडौँ विश्वविद्यालयका प्रोफेसरहरूको पनि त्यही कुराहरूको चाहिँ उत्साहको संकेत तीन नम्बर प्रदेशबाटै सुरु भयो भनेर भनिरहेको स्थिति हो। ती कुराहरूलाई हामीले पछिल्लो वर्ष ती कुराहरूलाई अझ एउटा चाहिँ राम्रो ढङ्गले सम्पादन गर्नको लागि हामीले बजेटको व्यवस्था गरेको छौँ। बजेट पर्याप्त छैन, तर हामी के कुरामा निश्चितता हामी व्यक्त गर्न सक्छौँ भने, यदि वैज्ञानिकहरूले त्यो खालको चाहिँ सम्भावनाहरूको कुनै प्रतिभाहरू चाहिँ खोजी गरेर लिएर आए भने हामीले राज्य बाहेकका अन्यत्र भएको पैसाहरूलाई पनि, स्थानीय तहको पैसालाई स्थानीय सरकारहरूसँग भनेर अथवा प्राइभेट सेक्टरलाई भनेर अरू हिसाबले पनि उहाँको प्रतिभालाई अगाडि बढाउने कुरामा हामी लाग्छौँ। त्यस कारणले बजेटको अभाव हुँदैन, तर बजेट पनि अघिल्लो वर्षको भन्दा यसपालि अध्ययन अनुसन्धानको लागि हामीले बढी नै बजेट छुट्याएका छौँ।
चितवनका चेपाङले हेलिकप्टर बनाएर उडाउनु भयो, जस्तै ड्रोन बनाएर धेरै युवाहरूले उडाउने काम गर्दै आउनु भएको छ, त्यस्ता युवाहरूलाई प्रोत्साहित गर्नको लागि तपाईँहरू के गर्नुहुन्छ नि?
अब हामीले यो बजेट, अहिले बजेट केही दिन पछाडि बजेट पास पनि हुन्छ, र एउटा चेपाङले हेलिकप्टर बनाएर जहाज बनाएर उडाउने क्षमता नेपालीहरूले राख्दोरहेछन्। विभिन्न तपाईँको बिरुवाहरू नयाँ क्रस गरेर नयाँ नयाँ बिरुवाहरू उत्पादन गर्ने काम कृषिको युवा वैज्ञानिकहरूले गरिराखेका छन्। विभिन्न वनस्पतिहरूको खोजी गरेर गुणस्तर मेडिसिन बनाउने कुरामा युवाहरू लागिराखेका छन्। तर हामीले ती युवाहरू, ती क्षमतावानहरूको हामीले खोजी नीति गर्न नसकेकै हो, यो कुरो स्वीकार्नै पर्छ। र हाम्रा ती युवाहरू पहिला नेपालमै बसेर के गरौँ भन्ने मान्यता पनि बोकेरै बसेका हुन्, तर ती मान्यता हुँदाहुँदै पनि सरकार छ कि छैन भन्ने अनुमति भएको थियो। तर अब प्रदेश सरकारले त्यस्ता वैज्ञानिकहरूले एउटा एप्लिकेसन प्रदेश सरकारमा आएर दिइसकेपछि, र म छु भन्ने यदि टेलिफोन गरेर उहाँहरूले चाहिँ कुनै वैज्ञानिकहरूले म यो विषयको आविष्कार गर्छु र मलाई यति पैसा चाहिन्छ र यो काम भयो भने राष्ट्रलाई यति लाभ हुन्छ भन्ने कुराहरू उहाँहरूले काहीँ खबर गरे भने पनि हामी त्यो खालको हामी वैज्ञानिकहरूलाई हामी सम्मान गर्छौँ एक नम्बरमा। दोस्रो नम्बरमा कतिपय वैज्ञानिकहरूले विगतमा गरेको नयाँ आविष्कारहरू छ, त्यो कुरोको पनि हामीले लिपिबद्ध गर्नुपर्ने छ, लिपिबद्ध गरेर ती कुरोलाई पनि खोज्नुपर्ने आवश्यकता छ। तेस्रो कुरा, हामीले वैज्ञानिकहरूले अध्ययन अनुसन्धान गर्दा कुनै कुराको इनोभेटिभ आइडिया निकाल्नु पर्दाखेरि उनीहरूले कति पैसा लाग्छ भने उनीहरूको सुरुमा थोरै पैसा लाग्न सक्छ, तर निरन्तर उनीहरूले त्यो अध्ययन गर्दा धेरै पैसा लाग्न सक्छ। तर व्यक्तिले जुन सोच राखेर त्यो अध्ययन गर्छ तर उसले आफ्नो पैसा लगानी गर्न सक्ने स्थिति छैन, त्यति बेला सरकार म छु भनेर चाहिँ सरकारले एस्योर गरेर ती वैज्ञानिकहरूलाई त्यो उसले चाहिँ सिकाइ गरेको, उसले अध्ययन गरे अनुसन्धान गरेको कुरोलाई चाहिँ पूर्णता दिनको लागि सरकारले बजेटको पनि व्यवस्था गरिदिनुपर्नेछ। त्यस कारण यस्तो खालको कुराहरू रह्यो भने हामीसँग चाहिँ महत्त्वपूर्ण खानीहरू छ, हामीसँग चाहिँ तपाईँको युरेनियम यही ठाउँमा छ, हामी ओरिन म्याग्नेसाइट यही ठाउँमा छ, विश्वको महत्त्वपूर्ण खानीहरू सबै यहाँ हामीसँग छ, किरादेखि हिरासँग चाहिँ हामीसँग छ, नुनदेखि सुनसम्मको चाहिँ हामीसँग छ। यस्ता खानीहरूको सदुपयोग गर्ने कुराहरू एकतिर छ भने अर्कोतिर हामी अहिले चाहिँ तपाईँको जीवात्मा एउटा यो जैविक विषादीहरूको सन्दर्भमा हामीले धेरै कृषिमा चाहिँ विष हामीले खाइराखेको छौँ, त्यसलाई चाहिँ त्यो किरा मार्नको लागि विष प्रयोग गरिन्छ, तर किटाणुबाट चाहिँ त्यो किरा मार्ने चाहिँ हामी त्यो अध्ययन पनि हामीले गर्नुपर्नेछ। त्यस्ता वैज्ञानिकहरू भए भने हामीले ठुलो नेपाललाई हामीले एउटा जैविक विषादीको रूपमा चाहिँ हामीले ठुलो विकास गर्न सक्छौँ, त्यस्ता मान्छेहरूको पनि हामीले खोजी गर्न सक्छौँ। सँगसँगै अब हामीले अहिले जडीबुटीहरू हामीले जम्मै कौडीको भाउमा पठाएको छौँ, हामीले अगाडि बढाउन सक्ने स्थिति हुन्छ, त्यो कुरामा पनि हामीले ध्यान दिनुपर्छ। त्यस कारणले हाम्रो उद्योग मन्त्रालय, उद्योगले चाहिँ एउटा उद्योग वन वातावरण मन्त्रालयले यी सबै विषयहरू हेरेको छ, र सँगसँगै सामाजिक विकास मन्त्रालयले पनि यी विषयहरूलाई हेरेको छ। त्यस कारणले यो सन्दर्भमा हामी प्रदेशले प्रदेशको क्षमता अनुसार हामी जे जति सहयोग गर्नुपर्ने हो त्यो विषयमा पनि सहयोग गर्छौँ, सँगसँगै प्रदेशले गर्न नसक्ने ठुला बजेटहरू छन् भने केन्द्रीय सरकारसँग पनि हामी यो गर्छौँ, र नाससँग पनि जोइन्टली गरेर हामीले यस्ता वैज्ञानिकहरूलाई तीन नम्बरमा जो वैज्ञानिकहरू काम गर्न उत्साहित छन् त्यस्ता मान्छेहरूलाई हामीले अगाडि बढाउनको लागि हामी बजेट चाहिँ अभाव हुन दिँदैनौँ।
युवा वैज्ञानिकहरू विदेशमा छन्, उनीहरूलाई नेपालमै फर्काएर कसरी काम दिन सक्छ प्रदेश सरकारले, यहाँ टिकाइराख्नु वातावरण कसरी बनाउन सकिन्छ?
अब फर्क वैज्ञानिक फर्क भनेर मात्रै हुँदैन, पहिला एउटा राज्यको इन्स्टिट्युसन चाहियो, र राज्यले एउटा गतिलो वैज्ञानिकहरूको कामलाई सम्पादन गर्ने इन्स्टिट्युसनहरू हामीले व्यवस्था गर्नु पर्यो। मुख्य गरी कृषिको क्षेत्रमा कृषि अनुसन्धान परिषद नार्ट छ, नार्टको हामीले प्रदेश स्तरमा पनि त्यो नार्टलाई व्यवस्थित गरेर जानुपर्ने आवश्यकता छ। दोस्रो, हामीसँग अथाह वनस्पतिहरू छ, मैले चाहिँ वनस्पति विभाग नेपाल सरकारको वन मन्त्रालय अन्तर्गतको वनस्पति विभाग छ, वनस्पति विभाग होइन वनस्पति कृषि अनुसन्धान परिषद जस्तै वनस्पति अनुसन्धान परिषद बनाएर ती वनस्पतिको अध्ययन अनुसन्धान गर्ने हामीले व्यवस्था गर्नुपर्छ। त्यस्तै खानीको कुरामा हामीसँग फलाम खानेदेखि विभिन्न खानीहरू छ, ती खानीहरूको आविष्कार गर्ने, ती खानीहरूको खोजी गर्ने कुराहरूको सन्दर्भमा हामीले खानी एउटा चाहिँ खानीसँग सम्बन्धित एउटा इन्स्टिट्युसन हामीले खडा गर्नुपर्छ र त्यो इन्स्टिट्युसनमा हामीले ती युवा साथीहरूलाई हामीले राख्ने र उहाँहरूलाई सेक्टर सेक्टरको चाहिँ सबै विषयमा सबै विज्ञ हुन सक्दैनन्। त्यस कारणले उहाँको विषयगत विज्ञ के हो त्यो विषयगत विज्ञलाई खोजेर हाम्रो संस्थासँग टाइअप गरेर चाहिँ जानुपर्ने हुन्छ र त्यसरी जानको लागि स्पेसल प्रदेशले चाहिँ छुट्टै फन्ड यसपालि पनि हामीले छलफल गरेको थियौँ स्पेसल फन्डहरू चाहिँ छुट्याएर राख्नुपर्छ सम्बन्धित मन्त्रालयबाट चाहिँ यो बजेटहरू चाहिँ लिएर आउनु भनेर सबै मन्त्रालयलाई प्रदेश नीति तथा योजना आयोगले भनेका थियौँ तर सबै मन्त्रालयहरूले यो अध्ययन अनुसन्धानको सन्दर्भमा अझै पनि हाम्रो ब्युरोक्रेसीको हाम्रो कर्मचारी तन्त्रमा अध्ययन अनुसन्धान भनेको के हो भन्ने कुरो त्यो भित्री गहिराईसम्म पुग्न सकेको छैनन्। र अर्को कुरो विश्वविद्यालयलाई अध्ययन अनुसन्धानमा सहभागी गराउने हाम्रो कल्चर बनेको छैन। हामीले कुनै पनि अध्ययन अनुसन्धान कर्मचारी तन्त्रबाट अध्ययन अनुसन्धान गर्न सक्दैनन्। कर्मचारीबाट अध्ययन अनुसन्धान गर्ने भनेको के हो भने अफिसले कस्तो खोजेको छ त्यही रिपोर्ट लिएर आउने सन्दर्भ हो। हामीलाई अफिसले कस्तो खोजेको भन्ने होइन कि कस्तो चाहिन्छ अफिसलाई भन्ने सन्दर्भमा चाहिँ हामी सबैभन्दा चासोको विषय भएको कारणले गर्दाखेरि हामीले अब अध्ययन अनुसन्धान गर्दा सरकारलाई राम्रो नलाग्न सक्छ अरू निकायलाई नराम्रो लाग्न नलाग्न सक्छ तर हामीले चाहिँ अब युनिभर्सिटी त्यस्ता स्वतन्त्र निकायको रूपमा उनीहरूलाई छुट्टै उनीहरूले ल्याएको उनीहरूले गरेको अध्ययन अनुसन्धानलाई अगाडि बढाउनको लागि छुट्टै निकायहरू चाहिन्छ। अहिलेसम्म विगतदेखि अहिलेसम्म नेपालको अध्ययन अनुसन्धानमा अलिकति छुट्याएको पैसा पनि कर्मचारीहरूले आफ्नो अनुकूलको मान्छेलाई राखेर रिपोर्ट पेश गरेर चाहिँ उनीहरूले गरेछन्। हरेक युनिभर्सिटीले हामी अब अहिले तुरुन्तै सर्कुलर पनि गर्छौँ अध्ययन अनुसन्धानमा राखेको पैसालाई चाहिँ विश्वविद्यालयको चाहिँ प्राज्ञिक व्यक्तित्वहरूसँग जोडेर टाइअप गरेर चाहिँ हामीले त्यो खर्च गर्नुपर्छ। यसरी गरेर उनीहरूले लाग्छन् र युनिभर्सिटीले निकालेको रिपोर्ट चाहिँ के हो भने अलिकति अथेन्टिक हुन्छ। अथेन्टिक यो अर्थमा हुन्छ उनीहरूले चाहिँ आफ्नो स्वार्थभन्दा अलिक बाहिरेका हुन्छन् र भोलि आउने विद्यार्थीले पनि त्यो अध्ययन अनुसन्धान गर्दाखेरि सरले अध्ययन अनुसन्धान गरेको त फल्सको रहेछ भनेर चाहिँ उनीहरूले आरोप लगाउन सक्ने त्यो डरले पनि टिचरहरूले चाहिँ राम्रो अध्ययन अनुसन्धान गर्छन्। तर अहिले विश्वविद्यालयको क्षमता अध्ययन अनुसन्धान गर्न सक्ने क्षमता छैन, केवल किताब घोटाएर फर्केर आउने परिस्थिति मात्रै छ। त्यस कारणले अब विश्वविद्यालय एउटा चाहिँ प्राज्ञिक थलो र अनुसन्धानको थलोको रूपमा पनि हामीले यसलाई चाहिँ विकास गर्नुपर्छ। त्यो सन्दर्भमा त्यो क्षेत्रमा चाहिँ हामी बढी केन्द्रित भएर लाग्छौँ। प्रदेश नम्बर तीनले हामी छवटा प्रदेशसँग प्रतिस्पर्धा गर्दैनौँ। प्रदेश नम्बर तीनले जे गर्छ त्यो चाहिँ एउटा संसारको स्ट्यान्डर्ड प्रदेशले गरेको कामसँग चाहिँ हामी कम्पेयर गरेर चाहिँ हामी अगाडि जानुपर्ने स्थिति छ। त्यस कारणले त्योतर्फ चाहिँ हामी केन्द्रित हुन्छौँ र अब यसैपालि अनुसन्धानको लागि बजेट धेरै भएन भन्ने होइन, यसपालि अध्ययन अनुसन्धानको ठुलो खाद आयो र हाम्रा अध्ययन अनुसन्धानको चासो बढ्दै गयो भने नेक्स्ट इयर हामीले यसको चाहिँ चौबर हामीले बजेट बढाएर राख्नुपर्ने स्थिति हुन्छ।
उहाँ हुनुहुन्थ्यो प्रदेश तीन सरकारको नीति तथा योजना आयोगका सदस्य श्याम कुमार बस्नेत। विज्ञान प्रविधिमा प्रदेश तीन सरकारले गरिरहेको प्रयास लगायतका विषयमा जानकारी दिनुहुँदै तपाईँ उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 सुनिरहनु भएको छ। तपाईँले भूकम्पपछिको पुनर्निर्माणका क्रममा भोग्नु परेका कुनै समस्या वा गुनासो भए हाम्रो आइबीआर नम्बर 01-5555-192 आफ्ना विचार रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँका समस्या र जिज्ञासाको जवाब हामी सम्बन्धित निकायबाट खोज्ने प्रयत्न पनि गर्नेछौँ। त्यस्तै कार्यक्रमका विषयमा तपाईँका विचार तथा सल्लाह सुझाव भए उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि राख्न सक्नुहुन्छ। अर्को शनिबार बिहान 8 बजेको नेपाल खबरपछि पुनर्निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीसहित हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।